तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
आजको मुख्य समाचारमा संघीय महान्यायाधिवक्ता क्रिश्चियन पोर्टरमाथि लागेको कथित बलात्कारको आरोपमाथि स्वतन्त्र छानबिन गरिनुपर्ने मागलाई प्रधानमन्त्रीद्वारा अस्वीकार, संसद भवनमा कथित बलात्कार आरोपीलाई झुटो बोलेको भन्दै अपशब्द प्रयोग गरेको बारे, रक्षा मन्त्रीमाथि थप दबाव र म्यानमारमा सैन्य कारवाही विरुद्धको प्रदर्शनका क्रममा कम्तीमा 38 जनाको मृत्यु। समाचार सुरु गरौँ महान्यायाधिवक्ता क्रिश्चियन पोर्टरमाथि लागेको कथित बलात्कार आरोपको पछिल्लो अपडेटबाट। प्रधानमन्त्री स्कट मोरिसनले महान्यायाधिवक्ता क्रिश्चियन पोर्टरमाथि लागेको कथित बलात्कार आरोपका विषयमा स्वतन्त्र छानबिन आयोगको स्थापना गर्न इन्कार गरेका छन्। बुधबार पत्रकार सम्मेलन मार्फत पोर्टरले आफूमाथि लागेको आरोपको खण्डन गर्दै 2 हप्ता लामो विधामा गएका छन्। प्रधानमन्त्री स्कट मोरिसनले घटनाका बारेमा प्रहरीले समीक्षा गरी अगाडि नबढ्ने निष्कर्ष निकालेको बताए।
There is not some other process. There is not the mob process. There is not the tribe has spoken process. That's not how we run the rule of law in Australia. We run the rule of law based on police, on courts, on judicial systems, on rules of evidence, on presumption of innocence. That's how liberal democracies function. And we have to be very careful.
यता ग्रिन्सका नेता एडम ब्यान्डले छानबिनले मात्र उक्त मुद्दाको समाधान गर्ने भएकाले स्कट मोरिसनले पोर्टरको भविष्य निर्धारण गर्न प्रहरीको भर पर्न नहुने बताए।
Yes, it's courts that decide who is innocent and who is guilty, but the Prime Minister decides who is going to run the country by sitting in his cabinet. There are some very serious unresolved accusations now being made against the Attorney General.
साउथ अस्ट्रेलिया राज्यका कोरोनर डेभिड ह्विटलले मुद्दाको समाधान नभएको भन्दै प्रहरी समक्ष थप अनुसन्धानको आग्रह पनि गरेका छन्। न्यू साउथ वेल्स प्रहरीले महान्यायाधिवक्ता क्रिश्चियन पोर्टरमाथिको कथित बलात्कार आरोप लगाउने महिलाका विषयमा चालेका कदमहरूका बारेमा अध्यावधिक जानकारी उपलब्ध गराएको छ। आरोप लगाएकी महिलाले गत जुन 23 प्रहरीलाई इमेल लेखी व्यक्तिगत एवं स्वास्थ्यका कारण उक्त निवेदनलाई अगाडि बढाउन नचाहेको बताएको प्रहरीले जानकारी दिएको छ। त्यसको केही समय लगत्तै उनले आत्महत्या गरेको प्रहरीको भनाइरहेको छ। बालबालिकाको दुर्व्यवहार र यौन सम्बन्धी मुद्दा हेर्ने प्रहरीको जासुस टोलीले उक्त महिलालाई गत वर्षको फेब्रुअरीमा पहिलो पटक किङ क्रस स्थित प्रहरी कार्यालयमा भेटेको बताएको छ। त्यसको लगत्तै 3 महिनाका बीचमा 5 पटक प्रहरीसँग उक्त महिलाको भेट भएको प्रहरीको भनाइ छ। महिलाले आत्महत्या गरे पनि उनीबाट केही व्यक्तिगत कागजात फेला नपरेपछि उक्त आरोपलाई अगाडि बढाउन पर्याप्त प्रमाण नपुगेको भन्दै अनुसन्धान स्थगन गरिएको प्रहरीको भनाइ छ। महान्यायाधिवक्ता पोर्टरले आरोपका विषयमा खण्डन गर्दै सन् 1988 एक कार्यक्रममा सहभागिताका क्रममा भेटिएकी उक्त महिलासँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको बताएका छन्। कथित बलात्कारको आरोपलाई लिएर पूर्व कर्मचारीलाई झुटो गाईको संज्ञा दिएकी रक्षा मन्त्री लिन्डा रेनल्ड्समाथि चौतर्फी दबाव परेको छ। सांसद रेनल्ड्सले बलात्कार आरोपमा ब्रिटानी हिगिन्सलाई लक्षित गरी गरेको अनुचित टिप्पणीका विषयमा कर्मचारीसँग उचित माफी मागिसकेको प्रधानमन्त्री स्कट मोरिसनको भनाइ छ। यता लेबरका सिनेट नेता पेनी ओङले बिरामी विधामा रहेकी रेनल्ड्सलाई मन्त्रालयभित्र बलात्कारको आरोप लगाएकी हिगिन्सको मुद्दामा के भयो यसको पूर्ण विवरण माग गरेका छन्।
I have found many of Minister Reynolds' explanations confused. She's had to come back into the Parliament on more than one occasion to correct answers she has given. I think it would have been far better for her to have given a full, clear statement to the Senate about this matter. But leaving all that aside, it's obviously not an acceptable comment. I think the Minister needs to respond publicly. Okay.
एक विज्ञप्ति मार्फत सांसद रेनल्ड्सले ब्रिटानी हिगिन्सको गोपनीयता र आफ्नो कथा सुनाउने हिम्मतको सम्मान गर्ने पनि बताइन्। आरोपलाई गम्भीरताका साथ छानबिन गर्नुपर्ने र आफ्ना पूर्व कर्मचारीको कानुनी अधिकारका विषयमा पनि सचेत हुनुपर्ने पनि उनले बताएकी छन्। भिक्टोरियामा 6 दिन पनि कोरोनाको सामुदायिक संक्रमण मुक्त रहन सफल भएको छ। राज्यमा हालसम्म 7 सक्रिय संक्रमण रहेका छन्। प्रिमियर ड्यानियल एन्ड्रियुजले मेलबर्नमा अन्तर्राष्ट्रिय आगमनलाई अझै केही समय अनुमति नदिइने बताए।
And the reason for that is we've asked our medical experts to look at what the impacts of variants of concern are on the risk profile in our hotels. When that work is completed and when they can satisfy me that we can have a system where we have the lowest possible risk, then flights will start again. I know that's inconvenient for people, but the inconvenience involved in that is, I think, pales into insignificance when you think about wildly infectious, very easily transmitted virus and the prospect of further lockdowns. I want to try and avoid that at all costs.
हवाई उड्डयन क्षेत्रका विज्ञहरूले आगामी चारदेखि आठ हप्ताको समय अस्ट्रेलियाको उडान क्षेत्रका लागि निकै जटिल रहेको संसदीय छानबिन समितिसँग बयान दिएका छन्। उड्डयन क्षेत्रको भविष्यका विषयमा सिनेटमा हुने सुनवाईका लागि सबूत दिँदै यातायात विभागका उपसचिव क्रिस्टिन डेसीले अवस्था स्थिर रहेको र आन्तरिक यात्राको सुनिश्चितता नभएसम्म विमान कम्पनीहरू समस्यामा रहने बताए। यता क्वान्टासका प्रतिनिधिहरूले दुई दिने सुनवाईका क्रममा सरकारसँग नियमित सम्पर्कमा रहेको बताएका छन्। सरकारले विमान कम्पनीहरूलाई दिँदै आएको सहयोग र जब किपरको अन्त्य यसै महिना हुँदैछ। क्वान्टासले पाइलट र इन्जिनियरहरूलाई टेवा दिन सिप प्याकेज र अन्तर्राष्ट्रिय सीमा नखुलुन्जेलसम्म आर्थिक सहयोग चाहेको पनि बताएको छ। उत्तरी क्विन्सल्यान्डमा जेलीफिसको टोकाईबाट एक 17 वर्षीय युवाको मृत्यु भएको छ। बागामा नजिक केप योर्क पेनिन्सुलामा पौडी खेल्ने क्रममा एक हप्ता अघि 17 वर्षीय युवालाई जेलीफिसले टोकेको थियो। उनको टाउन्सभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। चोरोनिक्स फ्लोकरी भनिने जेलीफिसलाई संसारकै विषालु प्राणीका रूपमा लिइन्छ। उक्त युवालाई हेलिकप्टरद्वारा उद्धार गरी अस्पतालको सघन उपचार कक्षमा राखिएको थियो। चिकित्सा एवं विज्ञान क्षेत्रका 90 भन्दा बढी विज्ञहरूले क्याथलिन फोलबिक्सको माफी एवं रिहाईको मागमा हस्ताक्षर गर्दै ऐक्यबद्धता जनाएका छन्। सन् 2003 आफ्ना 4 सन्तानको हत्या गरेको अभियोगमा उनीमाथि सजाय सुनाइएको थियो। अस्ट्रेलियन एकाडेमी अफ साइन्सका प्रोफेसर कोरोला भेन्युसाले क्याथलिनका सन्तानको प्राकृतिक कारणले मृत्यु भएको पुष्टि भएको र घाँटी दबाएर मारिएको कुनै पनि प्रमाण नरहेको बताए। क्याथलिनको घटनामा विज्ञानका प्रमाणहरूलाई बेवास्ता गरी परिस्थितिगत प्रमाणहरूलाई मात्र मान्यता दिने खतरनाक नजिर बसेको अभियानमा उल्लेख गरिएको छ। अब नेपालको प्रसङ्ग। नेपालमा बुधबारसम्मको 24 घण्टामा 87 जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका 3,399 परीक्षणमा 87 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालमा हाल कोरोना संक्रमणबाट पुष्टि भएको संख्या 2,74,000 पुगेको छ भने निको हुने संख्या 2,70,000 रहेको छ। यसैबीच नेपालमा कुल जनसङ्ख्याको लगभग 1.5% खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। पहिलो चरणमा खोप अभियान अन्तर्गत बुधबार पूर्व प्रधानमन्त्री सहित सभामुख र सांसदहरूले पनि खोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भने खोप लगाएका छैनन्। नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव नेपाल समूहले संसदीय दलका उपनेता सुभाष चन्द्र नेमुवाङ सहित नेताहरूलाई पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै अनुशासनको कारवाही गरिएको बताएको छ। काठमाडौँको पेरिस डाँडामा भएको उक्त समूहको बैठकमा संसदीय दलका उपनेता नेमुवाङलाई 6 महिनाका लागि स्थायी कमिटीको सदस्यबाट निलम्बन गरिएको बताएको छ। उक्त समूहले हालै मात्रै ओली समूहले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीलाई पनि कारवाही गरेको थियो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत संसदीय दलको नेताबाट हटाएको बताएको थियो। प्रचण्ड माधव नेपाल समूहका नेता भीम रावलले केन्द्रीय कमिटीका सदस्यहरूले विधान विपरीत कार्य गरेकाले अनुशासनको कारवाही गर्ने निर्णय गरेको बीबीसी नेपालीसँग बताए।
पार्टी केन्द्रीय कमिटीका कतिपय सदस्यहरूले पार्टीको विधान विपरीत र पार्टीको हाम्रा नीति विपरीत हाम्रा मान्यता विपरीत आफ्ना गतिविधिहरूलाई तीव्र पारेको देखिएकोले थप केही सदस्यहरूलाई अनुशासनको कारवाही गर्ने बैठकले निर्णय गरेको छ।
नेकपाको ओली समूहले भने कारवाहीको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएको छ। म्यानमारमा सैन्य शासनको विरुद्ध जारी प्रदर्शनका क्रममा थप 38 जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ। गत फेब्रुअरी 1 देशका सेना प्रमुखद्वारा नेत्री आङ सान सुची लगायत उनको पार्टीका वरिष्ठ राजनीतिज्ञहरूलाई हिरासतमा राख्दै 1 वर्षे सङ्कटकालको घोषणा गरिएको थियो। त्यसपछि सेनाद्वारा सत्ता शासन नियन्त्रणमा लिने कदमको विरोधमा म्यानमारभरि नै विरोध प्रदर्शनहरू भइरहेका छन्। ती प्रदर्शनलाई दबाउन प्रहरीद्वारा गोली प्रहार गरिएको पनि राष्ट्रसङ्घको भनाइ छ। यसै क्रममा बुधबार भएका भएका सुरक्षा कारवाहीमा कम्तीमा 38 जनाको मृत्यु भएको पनि उक्त विश्व निकायको भनाइरहेको छ। साथै 1,000 भन्दा बढी प्रदर्शनकारीहरूलाई हिरासतमा लिइएको पनि बताइएको छ। म्यानमारका लागि राष्ट्रसङ्घकी विशेष दूत क्रिस्टिन क्रानरले अहिलेसम्म 50 जनाभन्दा बढी मानिसहरूको सुरक्षा कारवाहीमा मृत्यु भएको भन्दै सैन्य शासकहरू विरुद्ध कडा कारवाही चालिनुपर्ने माग गरिन्।
Today it was the bloodiest day since the coup happened on the 1st of February. We have now more than over 50 people died since the coup started. It seems that the police used weapons like 9mm submachine guns, so live ammunitions. So every tools available are needed now to stop this situation, and that we need now a unity.
काउन्सिल अफिस अफ रेसियल इक्युटी नामक संस्थाले गरेको एक अध्ययनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना विरुद्धको खोपका विषयमा नयाँ स्थानीय कदम चाल्नका लागि सुझाव दिएको छ। सुझावमा स्थानीय स्तरका अधिकांश अश्वेत एवं कम आमदानी भएका मानिसहरूलाई खोप कार्यक्रममा समावेश गर्न, स्वतन्त्र औषधि पसल, ठूलो मात्रामा खोप केन्द्रहरू र घर घरमा पुगेर जनचेतना फैलाउन मद्दत गर्ने स्वयंसेवकहरू परिचालन गर्नका लागि सुझाव पेश गरेको छ। काउन्सिलकी सदस्य केन्यान म्याकडुफीले फोनमा लामो प्रतीक्षा सूची र इन्टरनेटको पहुँच नभएका कारण खोप कार्यक्रममा दर्ता हुन समस्या परेको बताइन्।
The failures to really remove hurdles at the outset, residents were incredibly frustrated by those processes. I had people call me in tears because they couldn't get the vaccine. As we fast forward, we're seeing the types of positive steps to connect with people in communities that are hardest hit.
अब खेलकुद सम्बन्धी समाचार। अस्ट्रेलियन इन्स्टिच्युट अफ स्पोर्ट्सले राष्ट्रिय स्तरको सांस्कृतिक चेतना अभिवृद्धि कार्यक्रम सेयर अ यार्न सुरु गरेको छ। ओलम्पिक, पाराओलम्पिक र कमनवेल्थ खेलका 14 खेलाडीहरूले यसमा सहभागिता जनाएका छन्। कार्यक्रमले खेलाडीहरूलाई एबोरिजिनल र टोरेस आइल्यान्डरको संस्कृतिसँग सम्बन्ध स्थापित गर्न सहयोग पुर्याउने लक्ष्य लिएको छ। आदिवासी महिला फुटबल अन्तर्गत स्टार खेलाडी किया सिमोनले आफू सन् 2015 फिफा विश्वकप खेल्दा एबोरिजिनल झण्डाका बीचमा आफ्नो परिवारलाई खोज्दाको अनुभव सुनाएकी थिइन्। उनले पहिलो पुस्ताको महत्त्वपूर्ण इतिहासका बारेमा अध्ययन गर्नु आवश्यक रहेको पनि बताइन्।
I've been searching for opportunities to be more involved culturally, find opportunities where I could give back as well to my people and also learn more about, you know, my history and
अब आजको विदेशी मुद्राको विनिमय दर र एक अस्ट्रेलियाली डलर बापत आज नेपाली 90 रुपियाँ 49 पैसा, 78 अमेरिकी सेन्ट र 65 युरो सेन्ट प्राप्त हुनेछ। अब भोलि शुक्रबारको मौसम सम्बन्धी विवरण। भोलि पर्थमा केही बेर पानी परे पनि मौसम सफा हुँदै जानेछ भने अधिकतम तापक्रम रहनेछ 25 डिग्री। एडिलेडमा आंशिक रूपमा बादल र अधिकतम तापक्रम 26 डिग्री। मेलबर्नमा बादल लाग्ने र 18 डिग्री अधिकतम तापक्रम। होबर्टमा बतास चल्नेछ भने बादल लाग्ने र 16 डिग्री अधिकतम तापक्रम। क्यानबेरामा घाम लाग्ने र 27 डिग्री अधिकतम। ओलङ्गनमा आंशिक बादल र 22 डिग्री। सिडनीमा आंशिक बादल र 25 डिग्री। न्यूक्यासलमा पानी पर्ने सम्भावनासहित 25 डिग्री अधिकतम तापक्रम। ब्रिस्बेनमा घाम लाग्ने र 31 डिग्री। केन्समा केही बेर पानी पर्ने र 32 डिग्री। र डार्विनमा आंशिक बादलसहित 33 डिग्री अधिकतम तापक्रम रहनेछ। हस् त यसका साथै आजको एसपिएस समाचार यति नै।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।